مطالعہ کیا چیز ہے؟ میں انکار کرتا ہوں کہ سب فرق پڑتا ہے مطالعہ کرنے میں مطالعہ نہ کرنے میں. مطالعہ ایک طاقت ہے. آپ کہتے ہیں کہ ایک مطالعے کے اندر تلوار اور توپ سے زیادہ طاقت مطالعے کے اندر. یہ خود مطالعہ پتا خود ایک طاقت ہے, خود ایک طاقت ہے. میں ایک مثال کرتا ہوں, چھوٹی سی مثال, کہ اسی زمانے کی بات ہے, غالباً چند شاٹر وغیرہ کی, جب کہ میں لکھنؤ میں تھا, کہ وہاں پر لکھنؤ میں ایک صاحب آئے باہر سے پڑھ کر کے, یہ باہر ریسرچ کرنے گئے تھے, وہ ڈاکٹریٹ وغیرہ کرنے پڑھ کر آئے, اور انہوں نے یہ ظاہر کیا کہ میں کمیونسٹ, یعنی باہر جا کر کے میں نے کمیونسٹ کا, یعنی کمیونسٹ پر باتیں کرنے لگے, وہ کمیونزم پر باتیں کرنے لگے, وہ کمیونزم کا پرچار. میں اس زمانے میں ندوے میں تھا, ایک زمانے میں ندوے میں تھا, اس زمانے کی بات ہے یہ. تو وہ لکھنؤ میں رہتے تھے وہ, اور ندوے کے لڑکوں میں وہ کمیونزم کی باتیں کیا کرتے تھے, اور چونکہ جو فارن ریٹرن ہوتا ہے تو قدرا سا ایک دبدبا ہوتا ہے, تو لوگ سمجھتے تھے کہ واقعی بڑے زبردست یہ ہیں. تو خیر ندوے کے کچھ لڑکوں نے ایک میٹنگ ارینج کی میری, اور کاغذ صاحب فلاں ایک صاحب ہیں, ان صاحب کو ملائیں گے. تو کسی مقام پر کسی گھر کے کمرے میں مجھے لے جایا گیا, اور ان کو بھی وہاں لے آیا گیا. تو ندوے کے کئی لڑکے تھے اور میں تھا, اور وہ صاحب تھے. تو جب وہ آ کر بیٹھے اور گفتگو شروع ہوئی, تو میری زبان سے نکلا گفتگو کے دوران میں ہی سادگی کے ساتھ میں نے کہا کہ کمیونزم کے سمجھنے کے لیے میں نے 10,000 صفحے پڑھے. یعنی ایسی سادگی سے بات کرتے ہوئے میری زبان سے نکلا کہ کمیونزم کو سمجھنے کے لیے میں نے 10,000 صفحے پڑھے ہیں. یقین کیجئے کہ اس کے بعد وہ بالکل چپ ہو گئے, کچھ بول ہی نہیں اس کے بعد کمیونزم پر. یہ لڑکے یہ کہہ کر لائے تھے ان کو کہ آپ ان کے سامنے کمیونزم کے نظریات پیش کیجئے اور بات کیجئے کمیونزم پر. یعنی اسی لیے آئے تھے وہ وہاں پر. جب میرے زبان انہوں نے یہ سنا کہ میں نے کمیونزم پر 10,000 صفحے پڑھے ہیں, تو اس کے بعد وہ کچھ بول ہی نہیں. وہ تو میں نے یہی عرض کیا کہ مطالعے میں اتنی طاقت ہے, مطالعہ خود طاقت ہے. یعنی خبر مطالعہ, ابھی نتیجے مطالعہ سامنے نہیں آیا تھا. نتیجے مطالعہ دیا تھا کہ وہ کچھ پیش کرتے, میں کچھ پیش کرتا. یعنی مارس اور اینجلس اور لین اور سین اور کاٹسکی اور ٹراٹسکی کی باتوں کو کچھ پیش کرتے, میں پیش کرتا. اس کی نوبت ہی نہیں آئی. یعنی نتیجے مطالعہ سامنے نہیں آیا, بلکہ خبر مطالعہ سامنے آئی اور وہ چپ ہو گئی. اور ادھر ادھر کی باتیں کرتے کرتے چلے گئے. یہ ہے. تو اصل میں ضرورت اس بات کی یہ ہے کہ ہم لوگ جو چھوٹے چھوٹے چیزوں میں, میں نے کہا ٹریول ایشوز میں الجھے ہوئے ہیں, اس سے اپنی نظر کو ہٹائیں اور تاکہ ہم چھوٹی چیزوں سے اس لیے نظر انداز, چھوٹی چیزوں کو اس لیے نظر انداز کرنا پڑتا ہے کہ آدمی بڑی چیزوں میں اپنا حصہ ادا کر سکے. یہ زندگی کا راز ہے. چھوٹے حتیٰ کے چھوٹے فائدوں کو اس لیے چھوڑنا پڑتا ہے تاکہ آدمی بڑا فائدہ حاصل کر سکے. حتیٰ کے وقتی ذلتوں کو برداشت کرنا پڑتا ہے تاکہ آدمی مستقل عزت حاصل کر سکے. وقتی شکست کو برداشت کرنا پڑتا ہے تاکہ مستقل فتح آدمی حاصل کر سکے. یہ زندگی کا راز ہے. یہ موضوع گفتگو نہیں ہے اس وقت, لیکن میں اشارہ کر رہا ہوں کہ زندگی کا راز ہے. جو اس کے لیے تیار نہ ہو کہ وہ چھوٹی چیزوں کو کھوئے, تو اس کے حصے میں کئی بڑی چیز نہیں آئے گی, نہیں جائے گی. میں تو جو خدا فضل سے میرا مزاج کچھ ٹائپ کا ہے کہ میں بیسک باتوں میں ہمیشہ اپنا دھیان دیتا ہوں, چھوٹی باتوں میں کبھی میں دھیان ہی نہیں دیتا. کسی نے گالی دے دی, کسی نے کنکری پھیر دی, کسی نے یہ کر دیا, کسی نے وہ کر دیا, کسی نے مورتی رکھ دی, طرح طرح کے شوشے, کسی نے رسوا پھر چھاپ دی. یہ شوشے جتنا بولتے رہتے ہیں,
خدا کے فرض میرا دماغ اس طرح پہ ہے کہ میں ان چیزوں کو لچتے ہی نہیں جب بیسک ایشوز جو ہیں ہمیشہ میرا دماغ پر چلتا ہے آج سے نہیں بلکہ 40 برس سے. اس بنا پر یہ ممکن ہوا کہ میں مطالعہ کر سکوں بنیادی چیزوں کا. اب میں ایک پہلو کی طرف اشارہ کرنا چاہتا ہوں کہ بہت سے وہ امور جس کے معاملے میں جسٹس امیر علی کے زمانے میں علامت کے طور پر ایک نام دے رہا ہوں میں علامت کے طور پر ایک دور کی علامت ہے جسٹس امیر علی اور سر سید ایک دور کی علامت ہے. میں ان کو مخلص مانتا ہوں غیر مخلص نہیں مانتا فتح علامت کے نام دے رہا ہوں کہ جسٹس امیر علی کے دور میں جن امور میں ہم معذرت خواہانہ انداز اختیار کرتے تھے معذرت خواہانہ انداز یعنی اپولوجی کا انداز اب وہ دور آ گیا کہ ہمیں معذرت کی ضرورت نہیں ہے وہ دور آ گیا ہے. اب ہمیں چونکہ جسٹس امیر علی کے زمانے میں وہ تحقیقات سامنے نہیں آئی تھی وہ حقائق نہیں کھلے تھے سائنس اس اسٹیج میں داخل نہیں ہوئی تھی اس بنا پر انہوں نے اپالوجی کا انداز معذرت کا انداز اختیار کیا. آج ہمیں اس کی ضرورت نہیں ہے. میں اس میں چند مثالیں پیش کرنا چاہتا ہوں آپ کے سامنے چند مثالیں. مثال کے طور پر نظریہ ارتقا ہے. نظریہ ارتقا کا یہ عالم ہے کہ شیخ ندیم جسر کی کتاب جو اب سے 80 برس پہلے چھپی تھی تو انہوں نے اس میں اس دور میں نظری ارتقا کا ایک غلبہ تھا ذہنوں پر. اس بنا پر انہوں نے اس کو اپنی کتاب میں یہ کہہ کر شامل کر لیا کہ نظری ارتقا صحیح ہے لیکن ارتقا کو ماننے کے بعد بھی ضرورت ہے کوئی طاقت ہو جو ارتقا کا عمل جاری کرے. میں اس کو معذرت سمجھتا ہوں معذرت خواہی کا انداز سمجھتا ہوں. آج اس میں میں تفصیل میں نہیں آ سکتا ہوں کہ یہ خود ایک مستقل موضوع ہے. یہ خود اس پہ 2 گھنٹہ تقریر کرنے کی ضرورت نظر ارتقا کس طرح منظم ہوگا لیکن میں اشارتاً صرف عرض کروں گا کہ نظر ارتقا کی پوزیشن یہ ہے کہ آج صرف کورس کی کتابوں میں وہ موجود ہے کیونکہ تسلسل چلا رہا 100 برس کا ابھی بھی وہ کالجوں انسٹیٹیوٹ میں پڑھایا جاتا ہے لیکن کورس کی کتابوں کے باہر جو تحقیقات ہوئی ہیں اس میں نظر ارتقا ختم ہو چکا ہے ختم ہو چکا ہے. اس کے بہت سارے پہلو ہیں میں اس کی تفصیل میں نہیں جانا چاہتا کیونکہ اس میں بہت زیادہ لگ جائے گا. میں اشارتاً کہہ رہا ہوں کہ آج ہمیں نظری ارتقا کے بارے میں معذرت خواہی کا انداز اختیار کرنے کی ضرورت نہیں ہے بلکہ ہمیں دیدہ دریری کے ساتھ ہم کہہ سکتے ہیں کہ نظری ارتقا ایک لغو نظریہ ہے. مثال کے طور پر ڈارون کے زمانے میں زمین کی عمر معلوم نہیں تھی. زمین کی عمر ڈارون کے زمانے میں معلوم نہیں تھی وہ طریقہ دریافت نہیں ہوئی تھے. اس نے یہ کہا کہ زمین پر ایک پروسیس جاری ہوا کہ چھوٹا سا کیڑا تھا اس سے مچھلی بنی اور پھر چڑیا بنی اور پھر یہ بکری بنی اور زرافہ بنا ممبلس بنے اور بندر بنا اور پھر انسان بنا. یہ ایک بات کہی اس نے تو لوگوں نے کہا کہ کیسے بنا. ان کہا کہ بے شمار مدت کے اندر بنا کھربا کھرب سال کے اندر. تو اس نے جو نظریہ پیش کیا اس زمانے میں چونکہ انسان کو زمین کا وہ معلوم نہیں تھی تو لوگوں نے سمجھ لیا کہ بھئی ممکن ایسا ہوا ہو بہت لمبے مدت کے درمیان. آج زمین کی عمر معلوم ہو گئی ہے متعین طور پر اور زمین کی جو عمر آج معلوم ہوئی ہے اس میں اس ابتدائی جرثومے سے لے کر انسان تک کا درکنار ایک سیل کا ایولیوشن بھی نہیں ہو سکتا اس محدود مدت میں جو زمین کی دریافت ہوئی. یعنی چڑیے یہ مچھلی چڑیا بن جائے یعنی بے شمار اسپیشیز ہیں ایک کے بعد ایک ایک کے بعد ایک ایک کے بعد ایک تو کسی ایک اسٹیج کا ارتقا کہ ایک واحد خلیہ والے جانور کا 2 خلیہ والے جانور بننا یا مچھلی کا چڑیا بننا یا بکری کا زرافہ بننا اس ایک زینت کو طے کرنے کے لیے اتنی لمبے مدت درکار کا حساب لگایا باقاعدہ جو کہ دلچسپی ہو وہ ہیومن ڈسٹری کو پڑھ سکتا ہے ہیومن ڈسٹری کی تفصیل ہے. اتنا لمبا عرصہ درکار ہے کہ بالکل ہی ناقابل قیاس ہے کہ یہ ارتقا اس زمین پر ہوا ہو کہ ابتدائی کیڑے سے جو ایک خلیے کا ہوا کرتا تھا ان کے نظریے کے مطابق उस वक्त से लेकर के होते 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 इंसान बन जाए इस जमीन पर नाम पिने, यानी जमीन की उम्र की दरियाफ्त ने उस नजरिए का बिल्कुल खत्म कर दिया, उसको बिल्कुल नाकाबिले क्या साबित कर दिया। ऐसे एक से एक दलाल है, किसी तकलीफ का मौका नहीं है। तो कदीम जमाने में जो लोग माजरत का अंदाज अख्तियार करते थे, आज हमें उस पर जरूरी जरूरत नहीं माजरत की। ऐसी मैंने एक तकरीर में यह पेश किया था कि फैमिली प्लानिंग के सिलसिले में हम लोग माजरत खाई का अंदाज अख्तियार करते हैं, लेकिन इस आयत को जो कुरान में है कि ला तक्तुलु औलादकुम खशयत इमलाक नहनु नर्ज़ुकुहुम व इय्याकुम, ये मैंने तफ़सील की थी एक और इज्तिमा में, कि हम माजरत खाई का अंदाज अख्तियार करते हैं इस आयत के सिलसिले में। इस आयत का तर्जुमा यह है कि तुम अपनी औलाद को मुफलिसी के डर से कतर न करो, हम तुमको भी रोजी देते हैं उनको भी रोजी देंगे। तो उन्होंने समझा कि वाकईतन रोजी तो महदूद है, जैसा कि रॉबर्ट बाल्थस ने नजरिया पेश किया था, रोजी महदूद है, इंसान की आबादी का लामहदूद इजाफा का नतीजा यह होगा कि लोग भूखे मरने लगेंगे। इसकी तफसील में जाने का मौका नहीं है, मुख्तसर अर्ज कर रहा हूं कि रॉबर्ट बाल्थस का वो नजरिया मौजूदा जमाने में साइंसी तौर पर गलत साबित हो गया कि रोजी महदूद है और इंसान लामहदूद। चुनाचा इसकी तहकीकत का निचोड़ टाइम्स ऑफ इंडिया में अभी एक महीना पहले छपा था, जिसका उन्वान था बाल्थस द फॉल्स प्रॉफिट। आज हमें इस मामले में इस्लाम में यह तालीम दी है कि अपनी औलाद को कतर न करो, इसमें हमें माजरतफाई का अंदाज अख्तियार करने की जरूरत नहीं है, क्योंकि आज खुद साइंस ने साबित कर दिया है कि अशाया खुराक जमीन पर इतनी ज्यादा है कि कितनी आबादी बढ़ती चली जाए इंसान वो उसके लिए काफी हो जाएगी। इसकी तफसीर मैंने अर्ज की थी वो बादरा स्कूल के इज्तिमा में, इसे मैं यहां ज्यादा तक ले जाऊंगा। एक और बात अर्ज करना चाहता हूं कि कुरान मजीद में यह कहा गया है कि अर रिजालो कब्बामून अलन निसा, अर रिजालो कब्बामून अलन निसा, मर्द औरतों के ऊपर कब्बाम है, मर्द औरतों के ऊपर कब्बाम है। 50 वर्ष पहले इस पर बड़ी किताबें छपी अरबी में, तुर्की में, फारसी में, उर्दू में, अंग्रेजी में, कि यह पुराने जमाने का नजरिया है, अब तो औरत मर्द बराबर है। क्यों? यूरोप और अमेरिका में जो लिबरेशन की मूवमेंट चली, विमेन्स लिब जो कहा जाता है, उसमें उन्होंने यह किया कि दोनों इक्वल हैं, दोनों बराबर हैं। तो ये इक्वलिटी का इतना जबरदस्त रूपन्ना किया गया कि सारे आधार मुतासिर हो गए और ये रजत पसंदाना नजरिया लोग समझने लगे इसको, यानी औरत के ऊपर मर्द को कबाव समझना इसमें लेगी। ये ट्राइबल एज की बात है, कबाली दौर की बात है, कदीम जमाने की बात है, दौर जदीद की बात नहीं है। लेकिन मैं आपसे अर्ज करना चाहता हूं कि आज साइंसी तौर पर इस्टेब्लिश हो गई है कि मर्द कवाम है। मैं सिर्फ एक मिसाल देना चाहता हूं आपको, टाइम मैगजीन जो निकलता है न्यूयॉर्क से, टाइम मैगजीन ने 20 तालीम याफ्ता खवातीन, जिसमें मर्द एक भी नहीं था, 30 तालीम याफ्ता खवातीन की टीम मुकर्र की सिर्फ इसी बात की तहकीक के लिए कि मगरबी दुनिया में औरत की पोजिशन क्या है। 20 तालीम याफ्ता खवातीन की टीम, और इतना चाहिए इनकी तहकीकत पर मुश्तमल पूरा पर्चा छपा टाइम मैगजीन का, पूरा पर्चा। तो उन खवातीन ने, जिसमें सब कोई भी एक मर्द नहीं था, सब आला तालीम साहब की खवातीन थी, मुख्तलिफ शोबे में तहकीक की उन्होंने, मसलन बायोलॉजी में, नफ्सियात में, और मुलाजमतों के शोबे में, और फिजियोलॉजी के शोबे में, मुख्तलिफ शोबों में उन्होंने तहकीक की कि औरत की पोजिशन क्या है। तो उन्होंने उनका मुतफ़का फैसला था, मुतफ़का कि उलूम के इर्तका ने यह साबित किया है कि मर्द डोमिनेंट सेक्स है। ये अल्फाज हैं, उनकी डोमिनेंट सेक्स का लफ्ज मौजूद है, यानी जिन्स गालिब, यानी बायोलॉजी की तहकीकात में उसने ये बात बता रही है कि मर्द का सेल और औरत का सेल अलग अलग ढंग पर बनता है। नफ्सियात की तहकीक बता रही है कि औरत की नफ्सियात और होती है, मर्द की नफ्सियात और होती है, यानी खालिस साइंसी सतह पर नफ्सियात और नफ्सियात और हयातियात के उलूम और जो मुतल्लिक उलूम है उन सब उलूम में तहकीक की है। तो मालूम यह हुआ कि खालिस फितरी एतबार से, यानी खालिस नफ्सियात और अज़ियात और हयातियात के एतबार से, तख्लीकी एतबारी से फर्क है दोनों चीजों में। تخلیق کے اعتبار سے. چنانچہ ایک کتاب چھپی ہے روس سے, جس میں بڑی کتابیں چھپی ہیں, اس کا نام ہی ہے دا ٹریجڈی آف اے وومن, عورت کا المیہ. اس میں یہ دکھایا ہے کہ عورت مرد کے برابر ہونا چاہتی ہے, لیکن المیہ یہ ہے کہ قدرت برابر نہیں کرنا چاہتی. دا ٹریجڈی آف اے وومن, جب قدرت ہی نے آپ کو پیدا کر رکھا ہو کمزور, تو آپ کیسے طاقتور ہو جائیں گے؟ چنانچہ وہ جو 20 ٹیم والی میں نے بات درج کی, تو ان خواتین نے اپنے دل کی بھڑاس یہ نکالی آخر میں اس پوری رپورٹ کے بعد کہ ہمیں اب جینیٹک سائنس سے مدد لینا چاہیے, یعنی نئے قسم کی عورتیں پیدا کرنا چاہیے. آپ غور فرمائیے, نظام کائنات کو بدل دینا چاہیے. آخر میں ختم اسی پہ ہوا تھا کہ جینیٹک کوڈ, جینیٹک سائنس جو اس دور کی ہے, تو وہ کہتے ہیں کہ سیلز کے ارینجمنٹ میں جو اندر انسان کے جو ہوتا ہے وہ, بٹ ڈاکٹر صاحب جانتے ہیں اس بات کو, کہ اس کے ارینجمنٹ میں فرق کر کے آپ فرق کر سکتے ہیں. مثلا کالے آدمی کو سفید بنا سکتے ہیں, اس دل کو بہادر بنا سکتے ہیں, وغیرہ وغیرہ. ایک نظریہ ہے, بہرحال ابھی وہ عام تو نہیں ہوا, لیکن نظریہ ہے. تو انہوں نے یہ نظریہ پیش کیا کہ اب ہمیں ویمنز لیگ کی جو تحریک ہے عورت اور مرد کو برابر کرنے کی, تو قدرت ہمارے خلاف ہے. یہ لفظ اس میں ہے کہ نیچر ہمارے خلاف ہے. نیچر یعنی پیدائشی نظام جو قائم ہے اس زمین پر, وہ پیدائشی نظام ہمارے خلاف ہے. تو آپ ہمیں خود یہ کرنا چاہیے کہ جینیٹک سائنس مدد لے کر نئے قسم کی عورتیں پیدا کریں. آپ اور مائیے, تو نیچر نے خود ہی ان کو ڈومیننٹ سیکس بنا رکھا ہے مرد کو. جو انہوں نے یعنی خود امریکہ کی, جہاں کی عورت کو قانوناً برابری کا درجہ حاصل ہے, انہوں نے دکھایا کہ کسی بھی شعبے میں, حتیٰ کہ فلم کے شعبے میں عورت کو برابری نہیں حاصل ہے. یعنی فوج میں, پولیس میں, ایڈمنسٹریشن میں, عام سروسز میں, ہر جگہ عورت کو کم تر درجہ حاصل ہے. مثلا ڈائریکٹر بڑے بڑے, انجینئر بڑے بڑے, آفیسر بڑے بڑے, ایڈمنسٹریٹر وغیرہ وغیرہ, سب سے مرد ہیں. بڑے بڑے فوج افسر, بڑے بڑے پولیس افسر, سب سے مرد ہیں. حتیٰ کہ فلم انڈسٹری, یعنی جس میں کہ عورتوں کا مقام ہوتا ہے, وہاں بھی عورت کو کا حال یہ ہے کہ بڑے بڑے کام وہاں بڑے بڑے رول بڑھتی انجام دیتا ہے. حتیٰ کہ معاوضوں میں انہوں نے دکھایا کہ فرق ہے کہ مثلاً عورت کو اگر, مرد کو اگر ملتا ہے ایک رول ادا کرنے پر 10 لاکھ روپیہ, عورت کو ملے گا 5 لاکھ روپے, 8 لاکھ روپے. عورت کا معاوضہ بھی کم ہے فلم انڈسٹری تک میں. یہ حالت عورت کا. تو انہوں نے کہا کہ صاحب نیچر ہمارے خلاف ہے, تو ہمیں کیا کرنا چاہیے؟ ہمیں یہ کرنا چاہیے کہ ہم جینیٹک کوڈ کو بدلیں, جینیٹک کوڈ کو بدل کر نئے انسان پیدا کریں, نئے قسم کی عورتیں پیدا کریں. بھلے ہی یہ تو ایک, یہ تو اپنی ناکامی کا اعتراف ہے. یہ تو وہی ہے ڈاٹالوجی ہے, جو میں نے کہا ڈاٹالوجی کچھ ہی بولتے رہو, یہ کچھ ہی بولتے رہو, تو کچھ بولنے کے تو دروازہ بند نہیں ہے. ایسی میں آپ کو ایک مثال دیتا ہوں کہ قرآن مجید میں یہ آیت ہے شہادت کے بارے میں, اس کا ایک بڑا مذاق اڑایا گیا ہے زمانے میں, کہ شہادت کے بارے میں کہ ایک مرد کے دو عورت کی گواہی ایک مرد کے برابر ہے. آپ جانتے ہیں کہ قرآن مجید یہ قانون ہے کہ دو عورت کی گواہی ایک مرد کے برابر مانی گئی ہے. تو اس کا مذاق اڑایا گیا کہ دیکھو مرد کو ہٹا دیا, مرد کو ہٹا دیا. لیکن حال میں ابھی ملحد ملک یعنی روس میں تحقیق ہوئی اس مسئلے پر, روس میں اس مسئلے پر تحقیق ہوئی ہے. تحقیق کا موضوع یہ تھا کہ ریاضیاتی شعبوں میں عورتیں کم کیوں ہیں, موضوع یہ تھا. لیکن بالواسطہ طور پہ ایک اور بات ثابت ہو گئی اس کے اندر. تو روس میں اس پر تحقیق ہوئی کہ آپ جانتے ہیں کہ ریاضیاتی شعبے میں ساری دنیا میں عورتیں کم ہیں, ریاضیاتی شعبے میں. اس نے اس تحقیق سے یہ ثابت کیا ہے کہ عورتوں کا حافظہ کم ہوتا ہے, اور ریاضیاتی جو شعبے ہیں ان میں حافظے کی بڑی اہمیت ہے, بڑی زبردست اہمیت ہے. جتنے پرپر سائنس کی جو پرپر ریاضیات کے علماء ہیں ان کا بہت اچھا حافظہ ہوتا ہے, بڑی زبردست اہمیت ہے ریاضیات کے شعبوں میں حافظے کی. تو اس تحقیق سے جس کی تفصیل छपी है इसमें टाइम्स ऑफ इंडिया में तस्वीर छपी थी उससे रूस में होने वाली तहकीक की, तो उसका अनुमान था मेमोराइजिंग एबिलिटी, हाफजे की सलाहियत। उसमें रूसी तहकीक में यह साबित हुआ है कि औरतों के अंदर क्योंकि हाफजे की सलाहियत पैदाइशी तौर पर कम होती है, पैदाइशी तौर पर कम होती है। इस बराबर रियाजियात के शोर में पीछे हैं। अब मैं आपको बस आयत की याद दिला जाता हूं कि आयत के अल्फाज ये हैं कि तो औरत की गवाही एक मरतबा पर जहां है, तो वहां यह है कि एक भूल जाए तो दूसरी याद दिलाए। एक भूल जाए तो दूसरी याद दिलाए, यही लफ्ज है, बिल्कुल एग्जैक्ट ही लफ्ज है, फतज़क्किरा का लफ्ज है, याद दिलाए। ये लफ्ज है कि एक भूल जाए दूसरी याद दिलाए। अब बताइए कि जब कुरान का यह हुक्म ऐन फितरत के मुताबिक है, कानून किसका नाम है, कानून नाम भी फितरत के मुताबिकत का। आप अलग तौर पर एक चीज डालें तो वो कानून नहीं होगी, वो तो शायरी होगी आपकी, वो तो शायरी होगी। कि इस जग का नाम आप रखते हाथी, तो आपकी शायरी है, तो इस पर सफर नहीं कर सकते आप हाथी समझ करके, यानी हाथी नाम रख देकर सफर कर सकते हैं इस जग के ऊपर आप, इसको हम हवाई जहाज नाम रखते हम इस पर सफर कर सकते हैं। यानी कानून नाम है हकीकत वाकया से मुताबिकत का, कानून नाम है हकीकत वाकया से मुताबिकत का। तो जब हकीकत वाकया यह है कि औरत की याददाश्त कम होती है, तो ऐन इसके मुताबिक यह बात है कि दो औरत को रखा जाए एक मर्द के बराबर, बिल्कुल। तो जिस चीज पर लोग शर्म करते थे और समझते थे कि यह कुरान की आयत जो है ये कबायली दौर की चीज है, ट्राइबल एज की बात है, वो ऐन साइंसी दौर की बात साबित होगी, ऐन साइंसी दौर की बात साबित होगी। क्योंकि जहां यह बात कही गई है कि दो औरत की गवाही एक मर्द के बराबर होगी, वहीं यह बात ऐन उसी आयत में मौजूद है, एक भूल जाए तो दूसरी याद दिलाए, एक भूल जाए तो दूसरी याद दिलाए। किस कदर देखिए मुताबिकत है हकीकत वाकया में और पुरानी तालीम में। यही तो नाम है सदाकत का। सच्ची बात वो होती है, सादिक बात वो होती है जो हकीकत वाकया से मुताबिक हो। सदाकत की तारीफ यही है, ट्रूथ की या सदाकत की तारीफ यह है कि वो हकीकत वाकया से मुताबिक हो। वही सच्चाई है जो हकीकत वाकया मुताबिक न हो। मसलन हम इसको कहें हवाई जहाज तो गलत है, क्योंकि हकीकत वाकई मुताबिक नहीं है। लेकिन इसको अगर कहें लाउड स्पीकर तो मुताबिक है, वो मुताबिकत कर रहा है। तो जो हकीकत वाकया से कार्बोरेट करे, मुताबिकत करे, उसी का नाम है सच्चाई, और जो मुताबिकत न करे उसी का नाम है गैर सच्चाई। तो जब एक फितरी हकीकत यह है, हमारी बनाई हुई नहीं, हमारी बनाई हुई नहीं, बल्कि जो निजाम पैदाइश कायम है आलम में, जिसके तहत लोग रोजाना पैदा हो रहे हैं, मर रहे हैं, जो निजाम पैदाइश कायम है हमारे अलरकम, हमारे मंशा के बगैर, उसके तहत ही यह है कि औरतें जो पैदा हो रही हैं तो पैदाशी तौर पर, फितरी तौर पर उनका हाफजा कम होता है। तो ऐन इसके मुताबिक यह बात है कि जब यह सूरत हाल हो कि हमें औरतों में से गवाह लेने पड़े, तो हिफ्ज मतकदम के तौर पर यह किया जाए कि एक मर्द की जगह पर दो औरतें रखी जाए, दो के मिल से उसकी तलाफी हो जाए, ऐन साइंसी कानून है। तो उन वो डिस्क्रेडिट हुए ना कि हम डिस्क्रेडिट हुए हैं। जिन लोगों ने एक मर्द को एक औरत के बराबर बनाया था, वो यानी वो म्यारे इल्म पर बेएतबार साबित हो रहे हैं, म्यारे इल्म पर डिस्क्रेडिट हो रहे हैं। हम तो साबित हो रहे हैं, हम तो यानी हमारे हम तो मोतबर साबित हो रहे हैं, गैर मोतबर वो साबित हो रहे हैं न कि गैर मोतबर हम साबित हो रहे हैं। लेकिन आप देखिए किसी को खबर ही नहीं कि रूस में तहकीक हुई है। मैंने बहुत लोगों से पूछा तो यकीन कीजिए कि वो लोग जो अखबार पढ़ते हैं उन्हें भी खबर नहीं। क्यों होता क्या है, आप इस बात को जानते हैं कि लोग अखबार भी नहीं पढ़ते हैं, 99% लोग अखबार को अखबार नहीं पढ़ते हैं। एक शख्स बेरोजगार है, एक नौजवान, वो पढ़ेगा एम्प्लॉयमेंट के लिए, वो जहां देखेगा कोई कालम है कि जरूरत का कालम उसको पढ़ेगा, बाकी उसको कुछ खबर नहीं अखबार की। एक बेरोजगार नौजवान को अखबार के उस कालम की खबर है जिसमें कि रोजगार का कोई ऐलान छपा हुआ है। इसी तरीके से एक शख्स क्रिकेट वाला है तो धड़ाधड़ वो क्रिकेट वाला सभा खोलेगा और क्रिकेट खबर पढ़ करके बाकी छोड़ देगा। वो ऐसी एक सियासी मिजाज का आदमी है तो फोन देखेगा वो अपोजिशन के लीडर ने कोई बयान तो नहीं दिया है। तो सियासी लीडर जिसके जो उसकी नजरों में है उसका बयान पढ़ेगा, बाकी अखबार रख देगा। वो एक तो वो लोग हैं जो अखबार पढ़ते ही नहीं, जाहिल हैं, लेकिन यकीन कीजिए कि मेरा जाहिल तजुर्बा है जो लोग अखबार पढ़ते हैं वो भी अखबार नहीं पढ़ते, वो भी अखबार नहीं पढ़ते। और मेरा जाहिल तजुर्बा है, मैं उनसे पूछता हूं कि ये बात जानते हैं आप? नहीं। आप पढ़ते हैं अखबार? हां। अखबार पढ़ने वाले कहते हैं कि हमने इसको नहीं पढ़ा। तो सबसे पहले हमें अपने जहन को सही करना पड़ेगा, हमारा जहन ही गलत हो गया है, अपनी सोच को बदलना होगा, तरतीब को बदलना होगा, तभी यह मुमकिन है कि जो सिचुएशन क्रिएट की है खुदा ने अल्लाह ताला उसको हम अवेल कर सकें, जो हालात अल्लाह ने पैदा किए उनको इस्तेमाल कर सकें। इस दुनिया में कामयाबी नामी है पैदाशुदा सिचुएशन को अवेल करने का, इसको भी जान लीजिए अच्छी तरीके से। मसलन किसानी किस चीज का नाम है? किसानी किस चीज का नाम है? किसानी इस बात का नाम है कि खुदा ने करोड़ों साल के अमल के नतीजे में सॉयल पैदा किया जमीन के ऊपर, सॉयल दरखेज मिट्टी। उसके बाद क्या है, खुदा ने बारिश बरसाई, बारिश बरसाई और नाइट्रोजन यानी बैक्टीरिया और कड़क के जरिए से नाइट्रोजन शामिल किया उस दरखेज मिट्टी में, वगैरह 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 और सारी चीजों को शामिल कर लिया उसमें। ये सब क्या है, एक सिचुएशन क्रिएट हुई, फसल नहीं उगाएगी, ये सब कुछ मौजूद होगा, लेकिन फसल उगने के लिए एक किसान को अमल करना है। एक सिचुएशन क्रिएट होती है जब उसको इस्तेमाल करता है एक शख्स, उसी का नाम होता है खेती, उसी का नाम होता है ज़राअत, उसी का नाम होता है बागवानी। इस तरीके से आप जानते हैं कि जमीन के अंदर लोहा था, अल्मीनियम था, पीतल था और सोना और चांदी और यानी केमिकल्स वगैरह वगैरह सब थे, लेकिन क्या वो खुद ही वो मशीन बन गए, खुद ही वो हवाई जहाज को तोड़ने लगे, खुद ही वो कारखाने में ढल गए? ऐसा तो नहीं हुआ। ये अल्लाह ताला ने एक निजाम, एक इम्कान जमीन के अंदर भर दिया था। पेट्रोल है पर फिर भी हवाई जहाज नहीं उड़ रहे हैं, पेट्रोल है फिर भी कारें नहीं दौड़ रही हैं, मशीनें हैं फिर भी कारखाने कायम नहीं हो सके हैं। जब इंसान ने यह किया कि दरियाफ्त किया कि खुदा ने यहां इम्कान रख छोड़ा है, उस इम्कान को उसने एक्सप्लोर किया, उसको एक्सप्लाइट किया, उसको इस्तेमाल किया, तो क्या हुआ, जमीन पर कारें दौड़ने लगी, फिजा में हवाई जहाज उड़ने लगे, जमीन पर कारखाने धुएं उड़ाने लगे और फिर एक जदीद तमद्दुन वजूद में आ गया। तो हमेशा कामयाबी नाम होती है कुछ इम्कानात को इस्तेमाल करने का, कामयाबी की तारीफ ही यही है। कामयाबी ऐसी नहीं कि मुंह में टपक पड़ती है, कामयाबी नाम है हालात को, पैदाशुदा हालात को, पैदाशुदा इम्कानात को इस्तेमाल करने का। एक सिचुएशन हमेशा क्रिएट होती है उसको इस्तेमाल करने का नाम है कामयाबी। तो अल्लाह ताला ने एक सिचुएशन क्रिएट की है और उसको इस्तेमाल करके हम इस्लाम को दोबारा वो बना सकते हैं। इस प्रकार जो उसने मैंने अर्ज किया कि लिखा है कि इट्स एडवेंट चेंज द कोर्स ऑफ ह्यूमन हिस्ट्री, इस्लाम के रुख को बदल दिया तारीख ने, तो दोबारा वो वाकया हुजूर में आ सकता है कि इस्लाम तारीख इंसानी के रुख को बदल दे। वो पूरी सिचुएशन क्रिएट हो चुकी है, पूरे हालात पैदा हो चुके हैं, सारे इम्कान वजूद में आ चुके हैं। तो अभी बातें तो बहुत सारी हैं, लेकिन मैं समझता हूं कि सवाल जवाब भी है और अगर में कुछ न कुछ तो आप और भी हो चुके होंगे, तो मैं एक वाक्य पर अपनी इस गुफ्तगू को खत्म करना करता हूं, यानी बातों को मजीद बातों को छोड़ते हुए, क्योंकि अभी बहुत सारी बातें कहने के थी इस दल में मजीद वजाहत के लिए। तो एक बात कहकर मैं अपनी बात को खत्म करूंगा, वो बात यह है कि यूं तो मुझे सवाल और जवाब को मैं इस्लामी स्पिरिट के बहुत मुताबिक नहीं समझता,
मैं समझता हूं कि बेहतरीन ऑडियंस वो ऑडियंस है जिसके पास कोई सवाल ना हो, जिसके पास बहुत सवाल होते हैं, मैं उसको बेहतरीन ऑडियंस नहीं समझता। इसलिए मैं दूसरा अर्ज करूं कि एक मेरा मकाला जो अरबी में था, अल इस्लाम फिल कर्नल इश्रीन, अल इस्लाम फिल कर्नल इश्रीन, इस्लाम 20वीं सदी में, उस मकाले को मैंने मदीना शरीफ में पढ़ा, मदीना शरीफ में। तो बहुत पढ़े लिखे लोग थे वहां, और मकाला सुनाने के बाद कहा गया कि आप सवाल हो तो सवाल कर सकते हैं। यकीन कीजिए किसी ने सवाल नहीं किया, किसी एक शख्स ने भी सवाल नहीं किया। उन्होंने कहा कि हम तो सिर्फ यह दुआ करते हैं कि आप बार बार यहां आए और बार बार ऐसे मकाले सुनाएं। वही सेम मकाला, वही अल इस्लाम फिल कर्नल इश्रीन मैंने पढ़ा यहां पर अरब इमारात में, यानी मदीना शरीफ से मुझे अरब इमारात जाना हुआ, वहां पढ़ा। वहां इत्तफाक से कुछ लोग आ गए थे, वो टाटालोजी वाले, टाटालोजी वाले बहसे करने वाले, यानी चंद लोग थे, वो दो चार आदमी थे, सब नहीं थे। अरबों का मिजाज आमतौर पर बहुत ही एतराफ का मिजाज होता है। अरब का मिजाज में खास बात है कि आज भी वो असरात बाकी हैं जो दौर नबूवत में वहां थे, और तो मदीना शरीफ में बहुत ज्यादा बाकी है। यानी मदीना शरीफ वो जगह है कि दो आदमी लड़ रहे हैं, आप एक आयत पढ़ दीजिए, यकीन है तो चुप हो जाएंगे, एक हदीस पढ़ दीजिए चुप हो जाएंगे। ये सिर्फ मदीना शरीफ में ये बात है, उसी तसलसल में, नबूवत के तसलसल में। तो कोई सवाल नहीं वहां, क्योंकि जाहिर को समझते थे, पढ़े लिखे थे, अरबी जुबान में था, तो उससे कैसे ना समझते। लेकिन जो इस्लामिक स्पिरिट है वो ये नहीं कि सवाल जवाब सवाल जवाब सवाल जवाब। तो ये टाटालोजी जो है, ये तो वहां पर जो अरब महाराज में वही मकाला बिल्कुल पढ़कर सुनाया। अब दो तीन आदमी थे जो खड़े हो गए, लगे सवाल करने, और सवाल करते सब इररिलेवेंट क्वेश्चन, गैर मुतल्लिक सवाल। जो उस बात कही गई थी वो ये थी कि इस्लाम 20वीं सदी में इस्लाम की फिक्री पोजीशन क्या है, फिक्री पोजीशन। तो उसके बदले आप कहना चाहिए, आप जो सवाल कर रहे हैं बिल्कुल गैर मुतल्लिक सवाल। तो ये मैंने अर्ज किया कि सवाल करना कोई अच्छी बात नहीं, रसूलुल्लाह के जमाने में सवाल ज्यादा नहीं होते थे। तो खैर ये जिमनी बात थी, आप आजाद हैं। तो मैं एक वाकये पर इस गुफ्तगू को खत्म करना चाहता हूं। ऐसा हुआ कि मैं कहीं जा रहा था, तो दिल्ली के एयरपोर्ट पर जब मैं पहुंचा, इस वाकये को मैंने रिसाला में भी लिखा था, आप में से कुछ जो नगारों ने पढ़ा होगा, याद दिला दूं मैं उसको इबरत के लिए, कि दिल्ली एयरपोर्ट पर जब हम पहुंचे और सिक्योरिटी चेक में दाखिल हुए, तो हमारे पास हमेशा एक छोटा सा बैग होता है, मैं कभी भी ज्यादा सामान लेकर नहीं चलता। उस बैग में हमेशा एक जोड़ा कपड़ा होता है और चंद किताबें और कागज। बाहर से आज तक कभी कुछ सामान नहीं लाता, लोग बाहर जाते हैं, इतने सफर मेरे होते हैं, लेकिन मैं अपने बच्चों के लिए कोई चीज लाता, ना अपनी बीवी के लिए कोई चीज लाता, कुछ भी नहीं लाता मैं। तो सिक्योरिटी चेक में हम दाखिल हुए, तो उन्होंने जो इंस्पेक्टर जो खड़ा हुआ था देखने के लिए, तो मेरी जुबान से निकला, क्या इसे खोलना होगा। यानी मेरे दिल में यह था कि चीज कुछ है नहीं भाई, न इसमें स्मगलिंग का कोई सामान है, न कोई बम है, न कुछ है, न कुछ है। तो इस जहनी उस हालत में मेरी जुबान से निकल गया कि क्या इसे खोलना होगा। अबू जो शख्स खड़ा हुआ था उधर, भाई तीखी नजर देखा उसने, वाई नॉट, वाई नॉट, क्यों नहीं। तो फिल फॉर मैंने उसे खोल दिया। खोलने के बाद उसने देखा, वाकई तो उसमें कलम था, वो पेंसिल थी, वो कागज था, वो एक जोड़ा कपड़ा था, यही था बस। लेकिन उसमें कुरान का एक नुस्खा था। तो उसने जब देखा कि कुछ नहीं है, तो कुरान को उठा लिया और कुरान को वो देखने लगा। अरबी नहीं जानता था, लेकिन उसको बताया कि यह कुरान है। तो उसने कहा कि मैं कुरान का तर्जुमा पढ़ना चाहता हूं, मगर अभी तक मुझे तर्जुमा मिला नहीं। قرآن کا ترجمہ پڑھنا چاہتا ہوں مگر مجھے ابھی تک قرآن ملا نہیں. تو میں نے کہا انشاءاللہ میں آپ کو قرآن کا ترجمہ دوں گا, ابھی تو میں سفر پر جا رہا ہوں لیکن میں آپ کو ترجمہ دوں گا. اور اس نے جو بات کو دیا وہ آگے لے گا ہمارے سامان سے ترجمہ. تو اب وہی انسان جس نے کہ بہت ہی تیکھی نظر سے مجھے دیکھا تھا, بہت ہی غصے کی نظر سے تقریباً وائی ناٹ کہا تھا, تو وہی آدمی نے مجھے رخصت کیا, عزت سے رخصت کیا, ایک دوسرے انداز سے رخصت کیا اس نے, بالکل بدلا ہوا انداز, حتیٰ کہ اپنا ٹیلی فون نمبر ہی بتایا اس نے, بڑا ٹیلی فون نمبر نوٹ کر لیجیے وغیرہ وغیرہ. تو جب میں آگے بڑھا یعنی سیکورٹی سے نکل کر کے ہوائی جہاز کی طرف گیٹ کی طرف بڑھا, تو میں سوچ رہا تھا کہ آخر وہی انسان پہلے ایسا کیوں تھا, اب ایسا کیوں ہو گیا, ایک لمحے میں تبدیلی کیسے ہوئی. تو میرے دماغ نے جواب دیا, اس کی نظر میں پہلے میں حامل بیگ تھا, اب میں حامل قرآن ہوں. جب تک اس نے قرآن کو نہیں دیکھا تھا, صرف بیگ کو دیکھا تھا, تو بیگ تو سبھی کے ہاتھ میں ہوتا ہے. تو میرے دل نے کہا کہ اس کی نظر میں پہلے میں حامل بیگ تھا, اب حامل قرآن ہو گیا. یہ ہے اس کا راز. آپ یہ جانیے کہ قرآن ایک ایسی چیز ہے جو بڑی ہی عجیب و غریب چیز ہے, یعنی قرآن کی پشت پر 1500 برس کی تاریخی تصدیقات جمع ہو چکی ہیں. ایک عظمت قائم ہو چکی ہے قرآن 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 قرآن. ہر آدمی جب قرآن کا نام سنتا ہے تو ایک عظمت کے ساتھ دب دب جاتا ہے کہ یہ قرآن ہے, یہ قرآن ہے, وہ قرآن جس نے ایک انقلاب برپا کیا, وہ قرآن جس نے عالم میں ایک نئی تہذیب پیدا کر دی, وہ قرآن جس نے کہ روم و ایران کا سلطنت الٹ دی. یہ ساری تاریخ کے ذہن میں آ جاتی ہے. اس قرآن کا وارث ہے, اس قرآن کا وارث ہے. اور قرآن کے سلسلے میں مجھے موقع نہیں ہے کہ میں یہ عرض کروں اس وقت کہ قرآن کی باتیں کس قدر زیادہ یعنی حیران کن حد تک بم سے بے طاقتور ہیں, اس کا موقع نہیں تفصیل جانے کا. صرف میں ایک واقعہ کروں گا اس سلسلے میں کہ قرآن کے نہ صرف معنی بلکہ الفاظ میں بھی اتنی طاقت ہے کہ وہ لوگوں کو مدھش حد تک یعنی شکست دے دے. الفاظ میں الفاظ میں, میں آپ کو عرض کروں کہ ایک بین الاقوامی کانفرنس کے ایک افریقہ کے ایک ملک میں مسلم کرسچین سیمینار, یعنی مسلمانوں میں سے اور عیسائیوں میں سے نمائندے وہاں آئے ہوئے تھے کئی سو کی تعداد میں, یورپ امریکہ افریقہ ایشیا ہر جگہ کے مسلم اور عیسائی نمائندے موجود تھے. میں وہاں ہندوستان کے نمائندے کے طور پر بلایا گیا تھا. ایک ہفتے تک مسلم کرسچن سیمینار چلتا رہا. اس کے بعد کیا ہوا کہ آخر میں یہ طے ہوا کہ خاتمہ جو ہو سیمینار کا وہ تلاوت پر ہو قرآن اور بائے انجیل کی, یعنی اس نسبت سے کہ یہ عیسائی اور مسلمان یہاں جمع ہوئے تھے تو خاتمے کے لیے حسن اختتام کے لیے یہ طے ہوا کہ انجیل کا ایک حصہ پڑھا جائے اور قرآن کا ایک حصہ پڑھا جائے, اور یہ بھی طے ہوا کہ دونوں ایک پادری صاحب پڑھیں. ایک پادری جو لبنان کے تھے, جو عربی اچھے جانتے تھے اور حتیٰ کہ تجوید بھی سیکھے ہوئے تھے, وہ تجوید تو یہ پڑھیں. چنانچہ انہوں نے کیا کیا کہ قرآن کا ایک رکو لیا اور انجیل کا ایک حصہ لیا, عربی انجیل کا, یعنی انجیل کا جو عربی ترجمہ ہے اس میں سے ایک بہت ہی جو ان کے نزدیک ظاہر ہے جو بہت ہی منتخب حصہ تھا وہ لیا انہوں نے, منتخب حصہ, اور قرآن کا ایک رکو لیا انہوں نے. تو انہوں نے بہت بڑا حال تھا, اس حال کا چوگنا ہوگا میرے خیال سے, وہ بہت اچھا ارینجمنٹ تھا لاؤڈ اسپیکر وغیرہ کا, بہت اچھا بہت ہی معیاری ارینجمنٹ تھا. تو انہوں نے سب سے پہلے انجیل کا جو عربی ٹکڑا تھا اس کو پڑھ کر سنایا, اور وہ بھی قرآن کے ساتھ. ظاہر کہ وہ پادری تھے, عیسائی تھے, انہیں تو اچھے طریقے سے پڑھنا ہی تھا. انہوں نے انجیل کے اس عربی ٹکڑے کو بہت ہی بنا کر کے بہت ہی تجوید اور بہت ہی قرآن کے ساتھ پڑھ کر سنایا. اچھا, اس کے جب وہ سنا چکے اس کے بعد انہوں نے ایک قاری جسے پڑھتا ہے اعوذ باللہ بسم اللہ کر کے, اس سے انہوں نے اعوذ باللہ بسم اللہ کیا اور قرآن کا ایک رکو پڑھا.
آپ یقین کیجئے کوئی ایسا لمحہ تھا کہ بڑا عجیب لمحہ تھا، ایسا لگا کہ بالکل فیضہ ہے یا تلقف ما یافقون، وہ منظر تھا، یہ فیضہ ہے یا تلقف ما یافقون کی آیت مصری جادوگروں کے بارے میں ہے کہ مصری جادوگروں نے رسیاں اور لاٹھیاں ڈالیں، حضرت موسیٰ نے اپنا عصا ڈالا اور عصا بن گیا، تو سب کو وہ بالکل نگل گیا، وہ سب کا وجود مٹا دیا، یہی منظر تھا کہ انجیل کے الفاظ ایسا لگا قرآن کے الفاظ تو نگل رہے ہیں، نگل رہے ہیں، بالکل جیسے کہ چھا گئے ہیں قرآن کے الفاظ کے اوپر، فیضا ہے تلقف و مایا سکون کا منظر تھا وہ. جب انہوں نے ختم کیا قرآن کو، یقین کیجئے کہ سارے مجمع میں سناٹا تھا، یعنی بالکل مدھج عربین کہتے ہیں، بالکل حیران کن حد تک سناٹا تھا. یعنی انجیل کے الفاظ انسانی الفاظ ہیں، آپ جانتے ہیں خدائی الفاظ تو ہے نہیں، موجودہ جو انجیل ہے عربی جو تجائی کا ترجمہ ہے وہ، لیکن قرآن کے الفاظ خدائی الفاظ ہیں، انسانی الفاظ خدائی الفاظ کا مقابلہ کر سکتے ہیں؟ تو انجیل کے الفاظ جو انہوں نے انسانی الفاظ سے اس کو پڑھا، اس کے بعد جب قرآن کو پڑھا جو خدائی الفاظ تھے، تو بالکل ایسا وہ مانا ہوا جیسے رسیوں لاٹھیوں کو اکٹھا آ کر نکلے چلا جا رہا ہے، نکلے چلا جا رہا ہے، بالکل سناٹا چھا گیا چاروں سے، ایسا گونجی آواز ہوئی. عجیب یہ جو یعنی جو قرآن کا جو یہ قرآن کا جو الفاظ ہیں، ایک امریکن لیڈی ایک مرتبہ ملی مجھ سے، ملاقات ہوئی امریکن لیڈی سے، تو وہ عربی جانتی تھی، اس سے میں نے پوچھا قرآن کے بارے میں، اس کے ردم وغیرہ کے بارے میں، تو اس نے کہا کہ پار ایکسلانس حد تک ردم ہے اس قرآن کے اندر، یعنی آخری حد تک ردم ہے اس کے اندر. تو قرآن کے جو الفاظ ہیں، قرآن کے اندر جو ردم ہے، قرآن کے الفاظ کی جو بناوٹ ہے، اس میں خود اتنی عظمت ہے کہ وہ کسی بھی دوسرے کلام کو نگل لے گا اگر اس کا مظاہرہ کیا جائے کبھی. اچھا، اس کے بعد جب یہ اجتماع ختم ہوا، لوگ نکلے، عابقین کے سب کی زبانیں چپ تھیں، بالکل خاموش نکلے وہاں سے، عجیب منظر تھا وہ. تو اس کے بعد جب وہ نکلے ہم لوگ، تو ہم لوگ اس کے بعد ایک ایسے جگہ لے جائے کہ جہاں چائے وغیرہ کا انتظام تھا، تو میزیں بچھی ہوئی تھیں، تو ہم سب میزوں پر بیٹھ گئے. تو میں جس میز پر بیٹھا، تو میرے سامنے ویٹیکن کا ایک پادری تھا، ویٹیکن کا ایک پادری، مسٹر ہارمز کا نام تھا، مسٹر شولیکل. تو ایک طرف میں تھا، ایک طرف مسٹر یعنی وہ پادری تھے، مسٹر شولیکل جو ویٹیکن کے تھے وہ. تو میں نے مسٹر شولیکل سے پوچھا کہ کیا آپ کا کیا خیال ہے، قرآن خدائی کتاب ہے؟ تو آپ غور فرمائیے کہ یہ مسٹر شولیکل اور دوسرے ان کے جو ساتھی تھے، ابھی 7 دن سے اسی پر ساری بحث چل رہی تھی کہ آپ لوگ قرآن خدا کتاب مانیے تب ہمارے آپ کے درمیان جو ہے تعلق پیدا ہوگا، اور وہ اس کو انکار کر رہے تھے کہ نہیں خدا کتاب نہیں ہے، یعنی ساری بحث ہی چل رہی تھی. لیکن اس وقت جو وقتی طور پر جو دہشت ساری ہوئی ان کے دماغ پر، تو ان کی زبان سے نکل گیا کہ ہاں خدا کتاب ہے. مسٹر شولیکل کی زبان سے اس وقتی دہشت کے زیر اثر یہ نکل گیا کہ ہاں خدا کتاب ہے. پھر ایک ہی منٹ کے اندر وہ ذرا سا وہ جب تھمے، تو انہوں نے دوبارہ یہ کہا ایک منٹ کے اندر کہ ہاں مگر وہ عرب کے لیے تھی، وہ عرب کے لیے. اسی پر میں اپنی بات کو ختم کرتا ہوں کہ آپ اس دنیا میں حامل بیت بنے ہوئے ہیں، آپ حامل قرآن بن جائیے، تو عظمت اور ترقی اور کامیاب صرف آپ کے لیے ہوگی اور کسی کے لیے نہیں ہوگی. اقول قولی ھذا واستغفر اللہ لی ولکم اجمعین.